الحمد لله الحمد لله رب العالمين الصلاة والسلام على رسول الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة آل عمران ہے اور ہم اس میں آیت نمبر 146 146 آج پڑھیں گے. آپ لوگوں کو یاد ہوگا کہ جو پیچھے مضمون چل رہا تھا وہ احد کے اندر جو چوٹ لگی, کوئی صحابہ شہید ہوئے, اس کی کیا وجوہات تھیں, ان کے اوپر بات ہو رہی تھی, اس میں خدا کی حکمت کیا تھی, وہ زیر بحث تھی. وہی مضمون ابھی بھی چل رہا ہے. تو فرمایا کہ وَقَعِيِّن مِّن نَبِيٍّ قَاتَلَ مَعَهُ الرِّبِّيُّونَ كَثِيرٌ فَمَا وَهَنُوا لِمَا أَصَابَهُمْ فِي سَبِيلِ اللَّهِ وما ضعف وما ومستقان واللہ یحب الصابرین. کتنے ہی نبیوں میں سے ہیں کہ جن کے ساتھ ربی جنگ کرتے رہے. یہ ربیوں کا مطلب ہے رب والے, اللہ والے لوگ, نیک لوگ. تو یہ لوگ نہ تو کمزور پڑے ان مشکلات کی وجہ سے جو جنگ میں ان کو پیش آئیں, نہ کمزور پڑے, اور نہ انہوں نے راہ فرار اختیار کی. اور اللہ تعالیٰ ایسے ہی صابروں کو پسند فرماتا ہے. اب یہ جو جنگ ہے, اس کی کیا حقیقت ہے, کیا نہیں ہے, اس کو اللہ تعالیٰ نے ایک جگہ بیان کیا ہے قرآن مجید میں. یوں کہہ لیجئے کہ جنگ کا ایک پورا فلسفہ ہے جو اللہ تعالیٰ نے بیان کیا ہے. اس میں ایک حصہ یہ ہے کہ اگر اللہ تعالیٰ جنگ کی اجازت نہ دیتے تو آج کوئی بھی مسجد, کوئی بھی چرچ, کوئی بھی سیناگوگ جو ہے محفوظ نہ رہتا, بند ہو گئے ہوتے لوگ. اگر اللہ تعالیٰ اللہ والوں کو اجازت نہ دیتے جنگ کرنے کی, تو چونکہ انسانوں کے اندر تو یہ چیز موجود ہے, جو برے لوگ ہیں انہوں نے تو کرنا ہی کرنا ہے. تو یہ ایسی بات ہے کہ ہم چوروں کے مقابلے میں پولیس نہ بنائیں, یہ اس طرح کی بات ہے. تو جہاد کی اجازت اس لیے دینی پڑی کہ جو برے لوگ ہیں انہوں نے مذہب کے خلاف بھی اٹھنا تھا, لوگوں کے خلاف بھی اٹھنا تھا. تو اس لیے اللہ والے بھی جنگ کرتے رہے ہیں, اس میں کوئی عجیب بات نہیں. دوسرا حصہ اس فلسفے کا یہ ہے کہ جہاد کی ایک صورت وہ ہے جو رسول کے ساتھ ہی کرتے ہیں. وہ جو جنگ ہے وہ اللہ کی طرف سے ہو رہی ہوتی ہے, اس میں لوگوں کا, رسول کا دراصل کوئی حصہ نہیں ہوتا, وہ صرف اللہ کے حکم کی پیروی کر رہے ہوتے ہیں. یہ جو صحابہ نے بدر میں جنگ لڑی ہے, احد میں لڑی ہے, حوازن کی جنگ ہے, اور احد کی خیبر کی جنگ ہے, اور جنگ احزاب ہے, یہ ساری کی ساری جنگیں یہ خدا کی طرف سے ایک معاملہ تھا. اور تیسرا حصہ جہاد کا یہ ہے کہ اللہ تعالیٰ ظلم کے خلاف بھی, کمزوروں کی مدد کے لیے بھی جنگ کا حکم دیتے ہیں. تو یہ تین پہلو ہیں جن کو سامنے رہنا چاہیے. تو جہاد ہمارے زمانے میں آ کر کچھ بہت بدنام کر دیا گیا, خاص طور سے ہم مسلمانوں ہی نے جو اس کی شکلیں اختیار کیں, وہ جہاد کے بارے میں ایک رائے خراب کر گئیں. حالانکہ جہاد ایک فطری سی ضرورت ہے, بالکل ٹھیک ویسی ضرورت جیسے کسی بھی معاشرے میں پولیس کی ضرورت ہوتی ہے. اور تمام ممالک, خواہ وہ اسلامی ہوں یا غیر اسلامی ہوں, وہ اپنی فوجیں رکھتے ہیں. تو صرف اس لیے نہیں کہ حملہ کرنا ہے, بلکہ اس لیے بھی رکھتے ہیں کہ دفاع بھی کرنا پڑتا ہے. تو سارا کچھ جو کچھ ہے میدان جنگ میں جو کچھ ہوتا ہے وہ اصل میں ظالموں کی وجہ سے ہوتا ہے. تو ظلم جب ہوتا ہے تو اس کے لیے پھر تلوار اٹھانی پڑتی ہے. تو اب احد میں جو کچھ ہوا, یہ ظاہر ہے کہ اس کو سامنے رکھتے ہوئے اللہ تعالیٰ فرما رہے ہیں. اب نبیوں کے ساتھ بھی آگے اور بھی چیزیں زیر بحث آ جائیں گی جہاد کے حوالے سے. تو نبیوں کے ساتھ بھی جب جنگ ہوئی ساتھی ان کے ساتھ موجود تھے، لیکن ان کو بھی جنگوں کے اندر مصائب کا سامنا ہوا، فطری سی بات ہے. جب جنگ کرنے جائیں گے شہادتیں بھی ہوں گی، چوٹیں بھی لگیں گی، زخم بھی آئیں گے، اور جو بھی نقصانات ہوتے ہیں مالی وہ بھی ہوں گے. تو جنگ کا ایک لازمی حصہ ہی، یہ کوئی ایسی چیز نہیں ہے کہ جس کو کوئی ایسی جنگ لڑی جائے کہ جس میں مسلمانوں کا ایک آدمی بھی شہید نہ ہو. یہ معجزتاً تو ہو سکتا ہے، لیکن جنگوں میں ایسا لازمن ہوگا، کچھ نہ کچھ تو شہادتیں ہوں گی، کچھ نہ کچھ نقصان ہوگا. تو اس کو پیش نظر رکھتے ہوئے فرمایا کہ نبیوں کے ساتھ کتنے ہی اللہ والوں نے جنگیں کی ہیں اور ان کی تعداد بھی کثیر تھی. کتنے ہی نبی ہیں، ان کی تعداد بھی کافی ہے، اور جو ربیون ہیں، جو جنگ کرنے والے ہیں، ان کی تعداد بھی کافی ہے. تو فما بہانو، ان کو تو کوئی کمزوری لاحق نہیں ہوئی دل حوصلہ ہارنے کی یا اس طرح کی. لما اصابہم فی سبیل اللہ، ان چیزوں کی وجہ سے جو ان کو اللہ کے راستے میں مصیبت لاحق ہوئی یا جو چیزیں ان کو پیش آئیں. تو اب یہ اصل چیز یہ تھی کہ احد میں جو معاملہ پیش آیا اس کے لیے جملہ بولا گیا لما اصابہم فی سبیل اللہ، اللہ کی راستے میں جب ان کو کوئی چیز لاحق ہوئی، کوئی مصیبت آئی، کوئی تنگی آئی، کوئی نقصان ہوا، تو اس کی وجہ سے ان وہن کا شکار نہیں ہوئے. وہن کا مطلب ہے دل کا حوصلہ ہار بیٹھنا یا ہمت ہار بیٹھنا یا بزدلی پیدا ہو جانا، یہ وہن کا مطلب ہوتا ہے. وہن یہ بھی ہوتا ہے کہ آپ کسی کو دیکھ کر، بدماش کو دیکھ کر چھپ کر بیٹھ جائیں، بات ہی نہ کریں، ڈر جائیں، اس طرح کی چیزیں اس کے اندر آتی ہیں. وما ضعفوا، اور وہ ضعف کا شکار بھی نہیں ہوئے. ضعف کا شکار کا مطلب یہ ہے کہ ایک نکاہت، ایک کمزوری، ایک ڈر کی وجہ سے جو آدمی کے اوپر طاری ہوتی ہے وہ بھی طاری نہیں ہوئی. وما استکانوا، اور نہ ان کے اندر استکانا، دراصل جھک جانا بھی ہوتا ہے اور ذلت اختیار کرنا بھی ہوتا ہے، نرم پڑ جانا بھی ہوتا ہے، لیکن اس کا ایک مطلب یہ بھی ہوتا ہے کہ اپنے ٹکانوں کو بھاگ جانا. جب کہا جائے گا کہ استکانت تیرو، تو پرندہ اپنے گھونسلے میں چلا گیا، چھپ گیا جا کے. تو اس میں فرار ہونے کا مفہوم بھی نکل سکتا ہے اور جھک جانے کا، کہ وہ دشمنوں کے آگے انہوں نے اپنا، بعض لوگوں نے اس لیے اپنے ہتھیار ڈال دینے کا مطلب بھی کیا ہے اور اس طرح کی چیزیں. تو فرمایا کہ اللہ تعالیٰ اس طرح کے صابروں کو پسند کرتے ہیں. کیسے صابروں کو؟ کہ جو مصیبتیں آنے کے بعد وہن کا شکار نہ ہوں، ضعیف نہ ہوں اور استقامت نہ برتیں. یہ تینوں جو چیزیں یہاں پر بیان کر دی ہیں، یہ اصل میں صابر ہوتے ہیں، کہ دل بھی چھوٹا نہیں ہوا، حوصلہ نہیں ہارے، جسمانی طور پر قوت کے طور پر بھی کمزور نہیں پڑے، بہادروں کی طرح لڑتے رہے، اور انہوں نے دشمنوں کے آگے ہتھیار بھی نہیں ڈالے، فرار بھی نہیں ہوئے. تو یہ کن کا کام ہے؟ یہ ربی یون کا کام ہے. یہ ربی جو ربائے ہوتا ہے یہودیوں کے ہاں، وہ بھی اسی لفظ سے نکلا ہوا ہے. تو ربی جو ہیں یہ خدا کے بندے ہوتے ہیں، خدا کی خاطر یہ میدان جنگ میں کھڑے رہتے ہیں اور یہ بھاگتے نہیں ہیں. تو صحابہ کے لیے ربیون کا لفظ اصل میں یہاں پر استعارتاً استعمال ہو گیا، کہ تم بھی اللہ والے ہو، اللہ کے بندے ہو، تو تم انجیل میں قدسی کا لفظ استعمال ہوا ہے اسی مضمون کو بیان کرنے کے لیے، کہ جب آپ مکہ فتح ہوگا تو آپ کے ساتھ 10,000 قدسی ہوں گے، یعنی اللہ والے ہوں گے، نیک لوگ ہوں گے. تو ربیون اور قدسی یہ ہم معنی سمجھ لیجیے. تو فرمایا کہ کتنے ہی نبی ہیں جن کے ساتھ ربیون نے جنگ کی، ان کے ساتھ مل کر، یعنی ان کے ساتھ جنگ کی کا مطلب ان کے ساتھ مل کر، یہ نہیں کہ ان کے خلاف، ان کے ساتھ مل کر جنگ کی، اور وہ اپنی مصیبتیں آنے کے باوجود کمزور نہیں پڑے، بزدل نہیں ہوئے، حوصلہ نہیں ہارا انہوں نے، اور اللہ تعالیٰ ایسے صابروں کو پسند کرتے ہیں. تو یہ جو اللہ تعالیٰ پسند کرتے ہیں صابر، میں پہلے بھی کئی دفعہ عرض کر چکا ہوں کہ صبر کا مطلب صرف برداشت کرنا نہیں ہے، جیسے ہماری اردو میں وہ اس کا مطلب ہے، لیکن صبر کا مطلب ہے کہ ہر حالت میں آپ اپنے اچھے رویے پر، نیکی پر، اچھے عمل پر، اچھی رائے پر قائم رہیں. یعنی مثال کے طور پر اللہ تعالیٰ نے اولاد نہیں دی تو ہم شرک کرنے لگ جائیں تو یہ بے صبری ہے. کسی بابا جی کے پاس چلے جائیں, اولاد عطا کر دیجئے, کوئی تعویذ دھاگوں میں پڑ جائیں کہ اولاد ہو جائے, تو یہ ہم اللہ کے اللہ پر اعتماد پر قائم نہیں رہے تو یہ بے صبری ہے. اسی طرح دشمن کو دیکھ کر بھاگ جائیں, یہ بے صبری ہے. اور اسی طرح آپ نے مجھے گالی دی, آگے سے میں نے بھی گالی دے دی, یہ بے صبری ہوگی کیونکہ میں صحیح موقف پر قائم نہیں رہا, صحیح رویے پر قائم نہیں رہا, میں نے اپنا دین بدل لیا, مشکلیں آئیں تو دین بدل لیا, تو یہ بھی بے صبری ہوگی. تو صبر کا مطلب ہے کہ میں اچھے رویے پر, حق پر قائم رہوں, اچھے رویے پر قائم رہوں, اچھے عمل پر قائم رہوں, جا حالات کچھ بھی ہو جائیں, خواہ حالات کچھ بھی ہو جائیں, میں اپنے اچھے رویے پر. تو میدان جنگ میں ثابت قدمی بھی صبر ہے, مصیبت کے بعد حملہ ہوا ہے تو میں بھاگا نہیں ہوں, یہ صبر ہے. تو اب یہ جو پہلی تو بات یہ ہو گئی کہ اللہ تعالیٰ نے ایک نقشہ کھینچا ہے نبیوں کے ساتھ, ربیوں کا, تو یہ صحابہ کا حوصلہ بڑھانے کے لیے کہ تم ربی بننے والے ہو, تم ربی ہو, چھوٹی حیثیت نہیں ہے تمہاری, نبی کے ساتھ ہو اور ربی بھی ہو, اللہ والے بھی ہو, اللہ کے بندے بھی ہو, تو تمہیں تو یہ نہیں کرنا چاہیے تھا. وما کانا قولہم, اور فرمایا کہ ان جو نبیوں کے ساتھ ربی جنگ کرتے رہے ان کے ساتھ مل کر, ان کا جملہ کیا ہوتا تھا جب کوئی اس طرح کا حادثہ ہو جاتا تھا جنگ میں, تو وہ یہ نہیں کہتے تھے کہ جیسے منافقین کہہ رہے تھے کہ یہ تو اللہ تعالیٰ نے پھنسا دیا یا یہ کر دیا, وہ آگے جملے بھی کچھ آ جائیں گے منافقین کے, تو مخاطب اصل میں منافقین ہیں, یہ کمزور لوگ جو وہاں مسئلہ بن گئے تھے وہ مخاطب ہیں, اصل صحابہ مخاطب نہیں ہیں, لیکن ربیون کا لفظ بول کر ان کا بھی حوصلہ بڑھا ہے اور جو منافقین ہیں ان کو بھی ایک آئینہ دکھایا کہ تم نے بننا کیا تھا. تو فرمایا کہ وما کانا قولہم الا ان قالوا ربنا اغفر لنا ذنوبنا و اسرافنا فی امرنا, تو یہ نہیں کہتے کہ اللہ نے ایسا کر دیا یا نعوذ باللہ, نبی ایسے نہیں ہیں, سچے نہیں ہیں, وہ انہوں نے یہ باتیں نہیں کی. جب ان پر مصیبت آئی تو انہوں نے کہا کہ اے ہمارے رب, ہمیں معاف کر دیجئے ہمارے گناہوں کو, اور ہم نے اس معاملے میں جو ہمارا معاملہ تھا اس میں جو حدود سے تجاوز کیا اس کو ہی معاف کر دیں, وہ سب بھی تقدام آنا, اور ہمیں قدم جما دے, آئندہ ہم سے یہ غلطی نہ ہو کہ ہم بھاگ جائیں یا کچھ ایسا ہو. ون سرنا علی القوم الکافرین, اور کافروں کے مقابلے میں ہماری مدد کیجیے, وہ یہ کہتے ہیں. تو گویا اللہ والے جو ہیں جب میدان جنگ میں اترتے ہیں اور کوئی نقصان ہوتا ہے تو اپنے غلطی کا الزام نہ رسول پر دیتے ہیں نہ اللہ پر دیتے ہیں, بلکہ وہ اپنی غلطی کا اعتراف کرتے ہیں کہ ہم سے غلطی ہوئی ہے. تو وہ کیا کہتے ہیں کہ اے ہمارے رب, ہمیں معاف کر دیجئے ہمارے گناہوں کو, اور ہمارے اس معاملے میں جو ہم سے حدود سے تجاوز ہوا ہے اس کو بھی معاف کر دیجئے, اور ہمارے پاؤں جما دیجئے میدان جنگ میں, اور کافروں کے مقابلے میں ہماری مدد کیجئے, یہ وہ کہتے ہیں. اب اس کے الگ الگ جتنے بھی اس دعا کے جملے ہیں وہ بڑی اہمیت رکھتے ہیں, ان کو الگ الگ سمجھ لیتے ہیں. تو پہلی بات, ما کانا قولہم, قولہم ان کا جملہ یہ ہوتا ہے, ان کی بات یہ ہوتی ہے, وہ نہیں ہوتی جو منافق کہہ رہے تھے اس موقع پر کہ اللہ تعالیٰ نے کیا کر دیا, پتہ نہیں یہ رسول بھی سچے ہیں کہ نہیں سچے ہیں, اور اس طرح کی باتیں جو کرنے والے کر رہے تھے ان کو رد کر دیا ہے, یہ کہہ کر کہ اچھے مسلمانوں کا ربیون کا جملہ وہ نہیں ہونا چاہیے جو کہہ رہے ہیں یہ منافقین, وہ ہونا چاہیے جو اب کوٹ کیا جا رہا ہے. تو ما کانا قولہم کا مطلب یہ ہوا کہ اس میں یہ پیش نظر ہے کہ تمہیں بھی اس طرح کا ہونا چاہیے. جملہ کیا ہوتا تھا, ربنا اغفر لنا ذنوبنا, یعنی جیسے ہی کوئی نقصان پہنچے تو بندہ مومن یہ سوچتا ہے کہ کہیں کسی گناہ کی سزا تو نہیں ہے, پہلا ان کا تاثر یہی ہوتا. حضرت یونس کا قصہ دیکھیے کہ وہ جب مچھلی کے پیٹ میں ڈال دیے گئے ہیں تو انہوں نے سب سے پہلے کیا جملہ بولا ہے, لا الہ الا انت سبحانک انی کنت من الظالمین, غلطی مجھ سے ہوئی ہے, اے اللہ آپ غلطی سے پاک ہیں, غلطی مجھ سے ہوئی ہے. تو یہ بندہ مومن کا پہلا تاثر یہی ہوگا جب بھی کوئی مشکل آئے گی کہ کہیں کسی گناہ پر تو نہیں پکڑا اللہ تعالیٰ نے, اور یہ ہمیں توبہ پر رکساتا ہے, خدا کی طرف ہمیں لپکنے کا موقع دیتا ہے. تو اس لیے سب سے پہلا ہمارا جو رد عمل ہونا چاہیے کسی مشکل کو دیکھ کر کہ کہیں گناہ की वजह से तो नहीं पकड़े गए। गुनाह में पकड़े का जाने का मतलब समझ लीजिए वो सज़ा नहीं है, ये सज़ा सिर्फ रसूलों के ज़माने में गुनाहों की वजह से आती है। ये इसलिए होता है अल्लाह का पकड़ना, झंझोड़ने के लिए, बेदार करने के लिए, नेकी पर उभारने के लिए, बुराई से निकालने के लिए अल्लाह ताला ये अपने बंदों के साथ करते रहते हैं। कभी लोगों ने देख लिया गलती करते हुए, वो बात किसी ने मार दिया, किसी ने थप्पड़ लगा दिया, माँ बाप ने देख लिया, डांटा डपटा, या कोई नुकसान हो गया, ये अल्लाह ताला इसलिए कर रहे होते हैं कि हम अपने तरफ तवज्जो दें। तो अल्लाह वाले फौरन अपनी तरफ तवज्जो करते हैं कि कहीं हमसे तो कोई गुनाह नहीं हो गया, तो फौरन क्या करते हैं, कहते हैं जी हमसे गलती हो गई, हमारे गुनाह को माफ़ कर दीजिए। अब पहला तो हो गया गुनाह का मसला, कि जब भी कोई आजमाइश आए, ये याद रखिए कि दुनिया में जो कुछ हमारे साथ होना है, अच्छा हो या बुरा हो, वो आजमाइश, उसका बुनियादी तसव्वुर यही है कि वो आजमाइश, बाकी चीज़ें बाद में, उसके फ़ायदे क्या हैं, नुकसान क्या हैं, वो आजमाइश है। जो कुछ भी हमारे साथ हो, यानी कोई कांटा चुभ जाए ये, या कोई कीमती चीज़ आपको हासिल हो जाए तोहफे में, इनाम के तौर पर, सब कुछ जो कुछ हो रहा है वो आजमाइश है, इम्तिहान है। तो अगर कोई चीज़ छीनती है तो हमारी तवज्जो ज़्यादा इधर चली जाती है कि ये हमारे ऊपर आजमाइश है, लेकिन जब कोई चीज़ हमें मिलती है, खुशी हासिल होती है, उसको हम इम्तिहान नहीं समझ रहे होते, हालांकि वो भी इम्तिहान होता। तो पहली बात, पहला हमारा रद्द अमल, पहला हमारा तासुर, जब भी कोई मुश्किल पैदा होगी तो वो क्या होगा कि हम अपने गुनाहों की माफ़ी मांगें। ये पहला बुनियादी बंदा मोमिन का रद्द अमल है। आगे फरमाया वा इसराफना फी अमरेना, दूसरा क्या होता है, लेकिन ये दूसरे दर्जे पर ही आना चाहिए कि हमारे से कोई प्लानिंग में गलती तो नहीं हो गई, कोई स्टेप तो हमने गलत नहीं ले लिया, कोई इकदाम तो हमने गलत नहीं कर दिया। दूसरा मसला ये होता कि जब हादसा हुआ है ओहद में, तो कहीं ऐसा तो नहीं कि हमारे प्लानिंग में गलती हो गई हो, चीज़ों को समझने में गलती हो गई हो। तो जैसे वो 35 सहाबा का उतर आना और फिर मुनाफिकीन के बातें करना, ये सारा कुछ किस वजह से हो रहा था, इसराफ नाफी अमरेना। तो कहीं ऐसा तो नहीं कि हदूद से तजावज़ हो गया है, यानी हमने प्लानिंग सही नहीं की, कोताही कर दी है, सब कुछ इसके अंदर आ जाएगा, या मामला करते हुए हम हदूद से तजावज़ कर गए कि जो वो चीज़ें भी खुदा से तवक्को कर ली जो खुदा नहीं दिया करते, यानी ये अल्लाह ताला की सुन्नतों में से, अल्लाह की सुन्नत के ख़िलाफ़ है कि किसी ऐसे आदमी की मदद करें जिसने अपनी तरफ का काम ना किया हो, ये अल्लाह ताला नहीं करते। मसलन आप शादी ना करें और कहें कि औलाद दे दे अल्लाह ताला, ये नहीं होगा, उसकी ये मदद नहीं आएगी। तो वा इसराफना फी अमरेना के ये सारे पहलू हैं कि हमने खुदा से गलत तवक्को लगा ली, अपनी तरफ से जो काम करना था वो नहीं किया। मसलन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ये काम नहीं किया कि घर बैठे हुए बदर के मौके पर दुआ करते कि या अल्लाह काफरों को बर्बाद कर दे, नहीं, क्योंकि उनको पता है अल्लाह ताला की मदद इसके बगैर नहीं आएगी कि मुझे मैदान जंग में जाना पड़ेगा, काफरों का मुकाबला करना पड़ेगा, फिर अल्लाह की मदद आएगी। तो ये वह इसराफ, तो अल्लाह से गलत तवक्को लगा ली, अपने बारे में गलत तसव्वुर कर लिया कि हम तादाद में बड़े अच्छे हैं, आज तो हमें कोई शिकस्त नहीं दे सकता, या हमारे पास फौजी ताकत बहुत अच्छी है, हमें कोई हरा नहीं सकेगा, तो अपने बारे में गलत असेस कर लिया, प्लानिंग में गलती कर ली, ये सारी चीज़ें इसराफ में आ जाएंगी। इसराफ होता है पैसे में हो तब, चीज़ों में हो तब, हदूद से तजावज़ कर जाना, फजूल कामों में पड़ जाना, गलत जगहों पे पैसा लगा देना, ये सारे इसराफ। तो पहला रद्द अमल क्या होगा, गुनाहों की तरफ ध्यान जाएगा। दूसरा रद्द अमल क्या होगा कि अपनी गलतियों की तरफ ध्यान जाएगा कि हमारी गलतियाँ क्या क्या, कहीं हमने प्लानिंग में गलती तो नहीं कर ली, ये दूसरा अमर होगा। मैं कई लोगों को, जब वो अपनी ज़िंदगी में कामयाब नहीं होते तो जब अल्लाह की तरफ से कोई हदायत पूछना चाहते हैं, तो मैं उनको यही कहता हूँ कि भी अपनी प्लानिंग पहले अपना देखें कि आपने कोई खुदा की तरफ से आजमाइश की वजह हो, तौबा करें, इस्तगफार करें, और दूसरा ये देखें कि आप जो काम कर रहे हैं वो सही तरीके से कर रहे हैं, उसके तकाजे पूरे कर रहे हैं, आप अपने ग्राहकों के साथ, क्लाइंट्स के साथ अच्छा बर्ताव करते हैं या नहीं करते हैं, ये सारी चीज़ें देखें आप। तो एक आदमी अगर कपड़े की दुकान खोले और वो किसी बंद गली में खोले तो वहां तो ग्राहक दो चार ही आएंगे, सिवाय इसके के इर्द गिर्द बाजार हो तो चलो वहां भी लोग आ जाएंगे। तो आप कपड़ा ही सही नहीं डालते हैं, गर्मियों में आपके पास सर्दियों के कपड़े होते हैं, सर्दियों में आपके पास गर्मियों के कपड़े होते हैं, तो कैसे बिकेंगे? ये प्लानिंग में गलती भी उन्हीं इन्हीं इसराफ के अंदर शामिल है। तो दूसरी बात बंदा मोमिन के जहन में ये आती है कि कहीं मैंने प्लानिंग में गलती तो नहीं की, कोई इकदाम में गलती तो नहीं की, क्यों गलत स्टेप तो नहीं ले लिया। अब यहाँ पर वाजे सी बात है जो आगे अल्लाह ताला जाके बताएंगे भी कि उस अल्लाह के जो हुक्म दिए दे रखा था अल्लाह के रसूल ने कि जब तक मैं ना कहूँ यहाँ से नहीं उतरना, वो भी गलती हुई जो आगे चलकर जरा बहस आएगी। तो वह सब भी तक दामना अगला जुमला है कि हमारे पाँव को जमा दे। सब्बे तक दामना जो है ये कब होता है? जब आदमी साबिर हो, साबित कदम हो, वो ऊपर की तीनों शर्तें जो हैं वो पूरी करता हो, फमा वाहनो वमा जाऊफू वमस्तकानो, ये तीन काम वो करता हो तो तब आदमी साबिर होता है। अगर इन तीनों काम मुजाहिद ने नहीं किए तो अल्लाह ताला साबित कदमी अता नहीं करते। उसको अपना हौसला बना के रखना है, उसको अपने अपने ऊपर कमजोरी तारी नहीं होने देनी है, उसको अपने लिए झुकने से बचाना है, दुश्मन के आगे हथियार डालने से बचाना है। अगर वो ये नहीं कर पाया तो फिर अल्लाह की तरफ से भी सब्र नहीं आता, साबित कदमी नहीं आती। तो वो दुआ के मुस्तहिक इसलिए थे कि वो अपना ये तीनों काम कर रहे थे, ना उन्होंने वाहन बरता था, ना जोफ आया था, ना इस्तकानत उनके अंदर आई थी। तो इसलिए वह सभ्य तक दामाना इस पूरे पस मंजर में है कि ये वो सब कुछ कर रहे थे। तो ये वो जाब्ता है दुनिया के अंदर अल्लाह के हाथ से साबित कदमी हासिल करने का। तो आगे उन्होंने खुदा से दरख्वास्त की कि वन सुर नाल कौमिल काफरीन, और ये जो काफर हैं जो हमारे सामने दुश्मन बन के आ गए हैं, इनके मुकाबले में हमें फतह अता फरमा, गलबा अता फरमा। वन सुर नाल कौमिल काफरीन, ये अल्लाह का नुसरत के साथ जब अल्लाह का सिला आता है तो ये असल में उसके ऊपर पूरी तरह से काबू पा लेने, काम कर लेने, मुकम्मल कर लेने, कुदरत देने, ये सारे मानी होते हैं। तो हमें कुदरत दे दे काफिरों पर कि हम उनको शिकस्त दे दें, उनके ऊपर गलबा हासिल कर लें। तो वंसुरना अलल कौमिल काफिरीन, तो इन काफिरों पे हमें गलबा अता फरमा, इनके मुकाबले में हमारी मदद कर, इनके ऊपर हमें कंट्रोल दे दें। तो ये वो अब रिबियून का जो रवैया है वो पूरे का पूरा अल्लाह ताला ने बयान कर दिया। दोबारा इसको देख लीजिए क्योंकि ये हमारे लिए आम जिंदगी के अंदर भी इसके अंदर बहुत बड़ा उसवा है। एक तो ये कि जो जंग है वो नेक लोग भी करते रहे हैं, नबी भी करते रहे हैं। उसकी वजह यह है कि दुनिया में जुल्म वजूद में आता है तो उसके तदारुक के लिए जिस तरह मुल्क में पुलिस होती है, इसी तरह इर्द गिर्द की कौमों से बचने के लिए, जंग के लिए फौज होती है। तो फौज हर मुल्क रखता है, जो नहीं रखता वो बेवकूफ़ी करता है। तो इसी असूल पर जिहाद है कि जब कौमें फसाद पे आती हैं तो उनके लिए जिहाद का कायदा रखा गया, और जब अफराद फसाद पे आते हैं तो उनके लिए पुलिस का महकमा होता है, कोतवाल का महकमा होता है। इसकी ये माना हुआ हकीकत है, इसमें कोई शुबा नहीं है। तो फरमाया कि ये जो नेक लोग हैं वो भी जिहाद करते हैं उसी मकसद से जिस मकसद से पुलिस मुजरमों के खिलाफ इकदाम करती है और फौजें दूसरी कौमों के खिलाफ इकदाम करते हैं। वो दो पहलू मैंने और भी बता दिए थे आपको कि एक है कि रसूल के ज़माने में सहाबा के हाथों से अजाब आने का मसला, और दूसरा जालिमों के खिलाफ। तो यहाँ पर दोनों पेश नज़र रख लीजिए। उसके बाद फरमाया कि अल्लाह की तरफ से जो साबिर होते हैं, जिनको अल्लाह ताला पसंद करते हैं, वो वहन का शिकार नहीं होते, यानी उनके हौसले शिकस्त नहीं होते, वो कमज़ोरी का शिकार नहीं होते, और वो दुश्मनों के आगे हथियार नहीं डालते। ये वो साबिर हैं जिनको अल्लाह ताला पसंद करते हैं। उसके बाद इन नेक लोगों का जो एतराफ़ बताया कि जब गलती हो जाए, इसमें लिमा असाबहुम फ़ी सबीलिल्लाह आयत 146 में लिमा असाबहुम फ़ी सबीलिल्लाह जो है ये बड़ी अहम जुमला है, क्योंकि उहद में मा असाबा हो चुका था, उनको कुछ चोट पहुंची हुई थी मुसलमानों को, उसकी तरफ इशारा किया। उसके बावजूद इनके अंदर ये चीज़ नहीं आती। ऐसा नहीं कि वो वैसे आम हालात में तो साबिर होते हैं, लेकिन मुसीबत जब आ जाए तो फिर नहीं, नहीं मुसीबत के मौके पर ही साबिर होते हैं। नबी अकरम सल्लम ने एक मौके पर फरमाया है कि असबरु इंद सदमतिल उला, चोट लगते ही साबित कदमी सब्र है। ये नहीं कि हफ्ते बाद सब्र तो आ ही जाता है सबको, महीने बाद नहीं, जैसे ही आपके सामने कोई गलत हरकत हो, जैसे ही आपको चोट लगे, जैसे ही आपको सदमा पहुंचे, तो सब्र उस टाइम पे होता है। असबरु इंद सदमतिल उला, तो चोट लगते ही आदमी अगर बेकाबू नहीं हुआ तो साबिर है, चोट लगते ही अगर आदमी फरार नहीं हुआ तो वो साबित कदम है। ये है मतलब जो चाहिए होता। तो अब जब हमारे ऊपर कोई मुसीबत आए तो हमारा पहला शऊर क्या होना चाहिए, पहला रद्द अमल क्या होना चाहिए, वो ये कि कहीं हमसे कोई गुनाह तो नहीं हो गया। दूसरा रद्द अमल ये होना चाहिए कि कहीं प्लानिंग में काम करते हुए हमसे गलती तो नहीं हो गई। और तीसरा फिर हमें खुदा से मदद मांगनी होती है कि हाँ गुनाह हो गया, गलती दूर कर ली, और अब हमें खुदा से मदद मांगेंगे कि या अल्लाह हमारे ये मामला आसान कर दे या हल कर दे। तो फरमाया कि ये जो लोग हैं, फ़अताहुमुल्लाहु सवाबद दुनिया, इनको फिर अल्लाह ताला दुनिया में भी सवाब देते हैं, व हुस्ना सवाब आखिरा, और आखरत का सवाब तो बहुत ही उम्दा देते हैं। अब सवाबद दुनिया का मतलब फतह दे देते हैं, जंग का मामला हो तो उनको फतह हासिल हो जाती, और अगर दुनिया का वैसे मामला हो तो चूंकि वो प्लानिंग ठीक कर रहे हैं अपनी, तो दुनिया में काम भी चल जाएगा। तो फ़ाताहुमुल्लाहु सवाबद दुनिया, तो अल्लाह ताला उनको दुनिया का सवाब अता कर देते हैं, जिस जंग के लिए वो खड़े होते हैं, जो कि साबित कदमी दिखाते हैं, अपनी गलतियों पर ध्यान देते हैं, अपनी गलतियां दुरुस्त करते हैं, तो अल्लाह ताला उनको फतह दे देता है। और आखरत का सवाब तो इससे भी खूब देते हैं। इसमें लफ्ज़ हुसन इस्तेमाल हुआ है और आगे मोहसिन का लफ्ज़ इस्तेमाल हुआ, बहुत खूबी से अल्लाह ताला ने दो चीज़ों को जमा किया है कि जो मोहसिन है, मोहसिन का लफ्ज़ जो है कुरान मजीद की बड़ी इस्तलाह है, लेकिन गुम हो गई, लोग इसको कई कई पहलुओं से समझते हैं। मोहसिन असल में वो आदमी है जो अपने ऊपर एहसान करता है, जो अपने ऊपर एहसान करता है। अपने ऊपर एहसान कौन करता है? अपने साथ हुसन सलूक कौन करता है? इसका उलट कुरान ने बयान किया है, जालिमी अनफसा, वो लोग जो अपने ऊपर जुल्म करते हैं। दोनों का फ़र्क मैं मुख्तसर तौर पर समझाता हूँ ताकि आप समझ जाएं। मैंने आपके पैसे चुराए तो मैंने क्या किया? आपको नुकसान पहुँचाया। लेकिन कुरान मजीद के मुताबिक मैंने आपको नुकसान नहीं पहुंचाया, अपने आप को नुकसान पहुंचाया। तो मैं अपने ऊपर जुल्म कर रहा हूं, बज़ाहिर मैं आपके ऊपर जुल्म कर रहा हूं। मैंने अपनी बीवी को मारता पीटता हूं, तब मैं अपने काम घर में काम करने वाले दफ्तर में काम करने वालों की तनख्वाहें काट लेता हूं, तब मैं अपने दोस्तों के साथ तोहीन आमेज़ सलूक करता हूं, तब मैं अपने हमसायों को तंग करता हूं, तब क्या कर रहा होता हूं? उनको तो तंग कर ही रहा हूं लेकिन जुल्म अपने ऊपर कर रहा हूं, क्योंकि कल क्यामत वाले दिन इसका जो नतीजा निकलना है वो बहुत ही बुरा निकलना है। यहां की तंगी सह लेना अच्छा है, क्योंकि वो घड़ी दो घड़ी की है, ज्यादा से ज्यादा 60-70 साल की होगी बस, लेकिन वहां तो टलनी नहीं है। तो क्यामत वाले दिन जो मुसीबत आनी है वो टलने का नाम नहीं लेगी। तो इसलिए जिसने यहाँ पैसे बटोर लिए, दूसरों को तंग कर लिया, किसी को जुल्म कर दिया, किसी की जान ले ली, किसी का कुछ कर दिया, तो वो दरअसल अपने ऊपर जुल्म कर रहा है। और मोहसिन कौन है? जो अपने साथ उसने सलूक कर रहा है, वो अगर आपने गाली दी है तो वो खामोश है, अगर आपने या ज़्यादा से ज़्यादा उतना बदला ले लिया जितना आपको तकलीफ दी उसने, उसने गाली खाकर उसने दुआ दे रहा है तो क्या कर रहा है? वो अपने ऊपर अपने साथ उसने सलूक कर रहा है। बज़ाहिर वो बड़ा, हमारे जो पुराने लोग थे वो बड़ा मजाक उड़ाते हैं, मजहबी जो अखलाक है جو حضرت عیسیٰ سکھاتے ہیں، جو محمد صلی اللہ علیہ وسلم سکھاتے ہیں، جو حضرت موسیٰ سکھاتے ہیں، کہ یہ تو عورتوں والی حرکتیں ہیں. فطری سی بات ہے، آپ کو مکہ مارا ہے دشمن نے، تو آپ کہیں جی کہ اللہ تعالیٰ آپ کو معاف کرے، بڑی مہربانی آپ کی. تو اللہ تعالیٰ نے اسلام میں بدلہ لینے کی اجازت دی ہے، ہم بدلہ لے سکتے ہیں. یہ نہیں کہ ہم عورتیں ہیں، بدلہ لے سکتے ہیں، اور جہاں آپ سمجھیں کہ یہاں مجھے بدلہ لے لینا چاہیے لے لیں، یہ گناہ کی بات نہیں ہے، لیکن اتنی ہی تکلیف پہنچائیں جتنی اس نے آپ کو پہنچائی، اس سے زیادہ نہیں کرنا. مکہ مارا ہے تو آپ مکہ مار سکتے ہیں، گالی دی ہے تو آپ گالی کا جواب دے سکتے ہیں، اس نے آپ کے پیسے چرائے ہیں تو آپ اس کو تھانے میں عدالت میں بلا کے پیسے لے سکتے ہیں اپنے واپس. اس میں منع نہیں کیا گیا، یہ گناہ کی بات نہیں ہے اگر آپ پورا پورا بدلہ لیتے ہیں، لیکن آپ ظلم نہیں کر سکتے. تو اب ظلم نہیں کر سکتے، یہ جو جگہ ہے یہ اب ہمارے لیے کہ ہم نے مثلا ہمارے ہاں پنجاب میں عام طور سے جملہ یہ بولا جاتا ہے، میں نے اینٹ کا جواب پتھر سے دیا، اس نے مجھے ایک سنائی میں دس سنا کے آیا ہوں. یہ مومن کا رویہ نہیں ہے. اگر ایک سنائی ہے تو ایسے ایک ہی سنائیں گے، مومن یہاں کھڑا ہوتا ہے. تو ایسے لوگوں کو جو ٹھیک پورا پورا بدلہ لیں اس سے آگے نہ بڑھیں، اور اگر وہ بھی چھوڑ دیں اللہ کے بھروسے پر جب تک برداشت کر سکیں. یہ ظاہر ہے کہ ہر آدمی کی برداشت کی قوت الگ الگ ہوتی ہے، تو بعض اوقات آپ سمجھتے ہیں کہ بھئی میں بدلہ لے سکتا ہوں تو لے لیجئے، نہیں تو برداشت کرتے رہیے. ہاں البتہ یہ ایک بات اور سمجھنے کی ہے، جو ہمارے ہاں بعض لوگ اپنا نہیں سکتے اپنے مزاج کی نرمی کی وجہ سے یا سادگی کی وجہ سے، وہ یہ ہوتا ہے کہ آپ اتنی کسی کو جرت بھی نہ دیں کہ وہ آپ کو نقصان پہنچائے. اپنا کچھ اس طرح کا تحفظ ضرور کرنا چاہیے، آپ اپنا روب قائم کریں، آپ اپنے دفاع کریں، آپ اپنا اتنا نہیں ہونا چاہیے کہ آپ کے اوپر چڑھائی کرتا رہے اور آپ ظلم سہتے رہیں. یہ بھی کوئی اچھی بات نہیں ہے کہ آپ کسی کو ظلم کرنے دیں. نہیں، آپ کا اپنا ڈیفینسو میکانزم اتنا مضبوط ہونا چاہیے کہ آپ ظلم کیے بغیر اپنے آپ کو بچا کے رکھیں. حضرت عیسیٰ علیہ السلام ایک بڑا اچھا جملہ بولا ہے کہ سانپ کی طرح ہوشیار اور کبوتر کی طرح بے ضرر ہو جاؤ. یعنی سانپ کو اگر آپ پکڑنے لگیں تو آسان کام نہیں ہے، آپ کسی کے ہاتھ میں نہیں آئیں، کوئی آپ کو نقصان نہ پہنچا سکے. سانپ کی طرح ہوشیار ہو جائیں اور کبوتر کی طرح بے ضرر. کبوتر کسی کو نقصان نہیں پہنچاتا، نہ کسی کو کاٹتا ہے نہ کسی کو نقصان پہنچاتا ہے، تو اس طرح سے آپ ہو جائیں. یہ اگر آپ کر سکیں، اور یہ ہر مومن کو کرنا چاہیے، ہر مومن کو کرنا چاہیے کہ وہ اتنا بھولا نہ رہے کہ لوگ اس کو کھا جائیں، اور وہ اتنا ظالم نہ بنے کہ لوگوں کے لیے وہ نقصان کا باعث بن جائے، ایسا نہیں ہونا. اس کے لیے بچوں کو ٹرین کرنا چاہیے، اس کے لیے گھر میں پورا توجہ سے کام کرنا چاہیے کہ کوئی کسی کے ظلم میں بھی نہ آئے، اور جو ظلم کرنے والے ہیں ان کو بھی کچھ ٹرین کرنا چاہیے کہ وہ کس حد تک جا سکتے ہیں. اور ہمارے ملک میں تو صورتحال یہ ہے کہ ہر گھر ہی ظلم قدا بنا ہوا ہے، تو یہ نہیں ہونا چاہیے. تو فرمایا کہ ان لوگوں کو میں دنیا کا بھی ثواب دیتا ہوں، یعنی ان کو فتح دیتا ہوں، اور آخرت میں بھی ان کو اس سے بڑھ کر اچھا ثواب دیتا ہوں، کیونکہ یہ محسنین ہیں. تو میں محسنین پہ بات کر رہا تھا کہ محسن وہ لوگ ہیں جو اپنے اوپر ظلم نہیں کرتے، اپنے اوپر ظلم نہیں ہونے دیتے اپنی طرف سے، اپنے اقدامات کی طرف کی وجہ سے. تو یہ لوگ وہ ہیں جو آخرت کو پیش نظر رکھ کر دنیا میں جی رہے ہوتے ہیں، تو بدلہ اتنا ہی لیں گے جتنا آخرت میں جواب دہی کر سکیں، اقدام اتنا ہی کریں گے جتنا خدا کے حضور وہ اپنا دفاع کر سکیں گے، ہاں جی میں نے یہ کام کیا تھا. تو محسن اپنے اوپر احسان کرنا ہے، اپنے ساتھ حسن سلوک ہے، اور ظالم اپنے ساتھ ظلم کرنا ہے. جو شرک کرتا ہے وہ اللہ کو کیا نقصان پہنچاتا ہے، قرآن اس کو ظالم کہا ہے، کیونکہ وہ اپنے اوپر ظلم کر رہا ہے. حقیقت اس کی یہ، حق اللہ کا مار رہا ہے لیکن اللہ کو تو کوئی نقصان نہیں ہونا، اپنا ہی نقصان کر بیٹھے گا. تو اس لیے جو محسن اور ظالم ہیں یہ ایک دوسرے کے متضاد ہیں. ہمارے ہاں محسن وہ صوفیہ کی ٹرم بھی بن گیا اور بہت سارے پہلو اس میں آ گئے، لیکن بنیادی مطلب کیا ہے؟ اپنے ساتھ حسن سلوک کرنے والا. تو اس لیے قرآن کہتا ہے من آسن ہو، اس سے بڑھ کر آسن کون ہوگا؟ جس نے اللہ کو مان لیا اور اس پر قائم ہو گیا، تو وہ اصل میں بنیادی ترین وصف ہے کہ آپ اپنے آپ کو کامیابی کے راستے پر ڈال دیں. آپ اپنے آپ کو کامیابی کے راستے پر ڈال دیں. بس آپ نے جس دن رخ سیدھا کر لیا آپ محسن ہو جائیں گے. آپ نے برائیاں چھوڑنے کا فیصلہ کر لیا, آپ نے سچ بولنے کا فیصلہ کر لیا, آپ نے دیانتداری, آپ نے لوگوں کو تنگ نہ کرنے کا فیصلہ کر لیا, تو بس آپ محسن ہیں. تو اب یہ ہیں جی وہ نیک لوگ جن کو اللہ تعالیٰ نے ربیون کہا ہے, اور ان کی ایک پکچر آپ کے سامنے اللہ تعالیٰ نے بنائی ہے. اس میں اپنے لیے ہمیں دیکھنا ہے کہ ہم کس درجے کے ربیون ہیں. قرآن مجید تربیت کرنے کے لیے بہت بڑی کتاب ہے, لیکن ہم اہل علم کا یہ مسئلہ ہوتا ہے کہ اس کی ہندی چندی کرنے بیٹھ جاتے ہیں, اور عام مذہبی آدمی کا یہ مسئلہ ہوتا ہے کہ وہ اس کو ثواب کی نیت سے پڑھنے لگ جاتا ہے. تو کوئی بھی اپنے آپ کو تربیت کے لیے اس کے حضور پیش نہیں کرتا. ورنہ یہ مقام دیکھیے کہ کیا اللہ تعالیٰ نے خوبصورتی سے بتایا ہے کہ بندہ مومن کیا ہوتا ہے. لیکن ہم پڑھیں گے ثواب کی نیت سے, واہ واہ کر دیں گے, یہ جی کیا بات ہے, اللہ تعالیٰ کے نبیوں کے کتنے اچھے ساتھی رہے ہیں. بس اپنے لیے اس کو آئینہ بنانا, اپنے لیے اس کو اسوہ بنا لینا, یہ ہمارے ہاں کمزور ہوتا چلا جاتا ہے. تو قرآن مجید کو اس لیے پڑھنا چاہیے کہ میں اس کے اندر سے اپنے لیے تربیت کے لیے, اپنی شخصیت کی تعمیر کے لیے, اپنے آپ کو اچھا بنانے کے لیے کیا موتی مل سکتے ہیں مجھے, وہ اس میں سے نکال لیں. تو یہ مقام موتیوں سے بھرا ہوا ہے, ایک ایک لفظ ایسا ہی. تو یہ لوگ ہی صابر ہیں, یہی لوگ محسن ہیں, یہی وہ لوگ ہیں جن کو اللہ تعالیٰ کافروں کے مقابلے میں مدد کرتے ہیں. ہمارے جیسے لوگوں کی مدد کیا کریں گے اللہ تعالیٰ, جن کے اندر یہ سارے ہی جتنے یہاں خوبیاں بیان کی گئی ہیں ان سب کا الٹ ہمارے پاس موجود ہے. ہم اپنے 300 سال سے ہم زوال کا شکار ہیں. ایک فرد بھی نہیں ہے, ایک فرد بھی نہیں ہے, ایک تحریک بھی نہیں ہے جو اس اصول پر کھڑی ہو کہ آؤ ہم دیکھتے ہیں کہ امت کی غلطی کیا ہے. ابھی یہ فلسطین کا واقعہ ہوا ہے, فلسطین اور اسرائیل کا. آپ دیکھیے, آپ ایک آدمی بتا دیجئے جو یہ کہہ رہا ہو کہ اللہ تعالیٰ بنی اسرائیل کا ساتھ کیوں دے رہے ہیں, ان کو ظلم کیوں کرنے دے رہے ہیں. سوچیں, یہ تو کہیں گے, کہنا چاہیے, وہ بھی ٹھیک ہے کہ اسرائیلی بڑے ظالم ہیں, یہ کر رہے ہیں, وہ کر رہے ہیں, کہیے. لیکن کوئی ایک آواز بھی نہیں ہے جو یہ سوچنے پہ کہہ رہی ہو کہ دیکھو اللہ تعالیٰ ان کا ساتھ کیوں دے رہے ہیں, ہمارا کیوں نہیں دے رہے. کوئی آواز نہیں. کیوں؟ کیونکہ ہم نے سوچا یہی ہے کہ ہم تو بہترین ہیں, ہمارے اندر خرابی کوئی نہیں, اللہ والے ہیں, نمازیں پڑھتے ہیں, روزے رکھتے ہیں, محمد صلی اللہ علیہ وسلم کا کلمہ پڑھتے ہیں, ہمیں کوئی مصیبت کیسے آ سکتی. سوچنے نہیں. یہ لوگ کون ہیں؟ کہتے ہیں ربنا اغفر لنا ذنوبنا, پہلے ایک بات ہی گناہ کی کرتے ہیں. تو جب فلسطین پہ حملہ ہوا اسرائیل کی طرف سے, کیا کسی کی زبان سے یہ جملے نکلے؟ نہیں نکلے, کیونکہ ہماری ٹریننگ نہیں ہے, ہم نے سوچا ہی نہیں, قرآن سے تربیت پائی نہیں. ہم فوراً اسرائیل کو گالیاں دے رہے ہیں, اسرائیل کو برا بلا کہہ رہے ہیں, اپنی طرف گریبان میں جھانک کر دیکھا ہی نہیں کہ آخر چھوٹا سا ایک ملک ہے, وہ ہمارے خلاف اتنا طاقتور کیسے ہیں, اللہ تعالیٰ ہی ان کے توپوں میں کیڑے کیوں نہیں ڈال رہے ہیں. نہیں سوچا. تو کیونکہ ہمارے یہ ہم ربیون ہے ہی نہیں, ہم تو بس نام کے مسلمان ہیں, غلطی کا اعتراف کرنا ہم نے سیکھا ہی نہیں, غلطی پر دھیان دینا سیکھا ہی نہیں. جتنی بڑی قومیں ارد گرد ہمارے رہتی ہیں, ان کو ذرا دیکھیے وہ اپنی غلطیوں سے کیسے سیکھتے ہیں, بلکہ ان کے افراد کی ٹریننگ ایسے ہوتی ہے. ہمارا کھلاڑی ہار جائے تو وہ یہ نہیں کہے گا کہ میں نے ٹریننگ پوری نہیں کی تھی, میں نے یہ نہیں کیا تھا. وہ کہے گا نہیں نہیں, پاکستان کی حکومت نے میری مدد نہیں کی. وہ کہے گا جی وہاں سازش کی گئی میرے خلاف. تمام اپنے مذہبی لیڈروں کو, سیاسی لیڈروں کو اٹھا کر دیکھیے, کوئی اپنی غلطی کا اعتراف کرتا؟ سیاستدان بھی دوسروں کو کہہ رہے ہوں گے, اور کھلاڑی بھی, اور مذہبی رہنما جو ہیں وہ سازشیں, امریکہ کی سازش ہو گئی, فلاں کی سازش ہو گئی, فلاں کی سازش. تو ہم نے पता नहीं किस वजह से ये चीज़ हमारे अंदर आ गई है, तो अपनी गलती की तरफ, अपने गुनाह की तरफ, फिर अपनी गलती की तरफ, ये दोनों चीज़ें लाजमन सीखने की हैं जो इन आयतों के अंदर अल्लाह ताला सिखाना चाह रहे हैं। और साहबा का और हमारा फ़र्क क्या है? वो यही है कि वो ठीक फौरन अपने बारे में गौर करते हैं कि मैं, हमसे तो कुछ नहीं हो गया। ये उनकी खूबी थी। तो आगे फरमाया, या अय्युहल्लज़ीन आमनु इन तुतीउल्लज़ीन कफरु यरुद्दूकुम अला आकाबिकुम फतन्क़लिबु खासिरीन। तो ऐ ईमान वालो, अगर तुम काफरों की बातें मानते रहे तो वो तुम्हें अपनी एड़ियों के बल पीछे मोड़ देंगे और तुम फिर घाटा पाने वालों में से हो जाओगे। अब ये मुनाफिकीन सफ़ों में आके क्या कहते थे? ओ जी, ये तो अल्लाह ताला तुम्हारे साथ ही नहीं है, नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम नौज़ बिल्ला अल्लाह के रसूल नहीं है, ये शिकस्त बता रही है, 70 लोग मारे गए तुम लोगों के, हमारी बात मानी होती कुछ ना होता, तुमने नबी सल्लल्लाहु अलैहि वसल्लम की बात मानी और चले गए उहद के लिए, अब भुगतो। इस तरह की बातें हो रही थी। तो अल्लाह ताला फरमा रहे हैं कि ईमान वालो, ईमान वालों से मुराद यहाँ मुनाफिकीन हैं। अकाबर साहबा बड़ी मोतदिल अच्छी जगह पे खड़े थे, वो कोई मसला नहीं था। ये जो बीच में कमज़ोर थे कुछ और कुछ मुनाफिकीन सफ़ों में शामिल हो गए थे, उन्होंने एक फितना पैदा किया हुआ था उसकी तरफ। तो फरमाया, ईमान वालो, अगर तुम काफरों की बातें मानते रहोगे तो वो तुम्हें एड़ियों के बल वापस भेज देंगे, यानी कुफर की तरफ ले जाएंगे, और फिर तुम घाटा पाने वालों में सो जाओगे। आगे फरमाया, बल्लिल्लाहु मौलाकुम वहुवा खैरुन नासिरीन। तो याद रखो कि अल्लाह तुम्हारा दोस्त है, तुम्हारा साथ दे रहा है, तुम्हारी मदद करेगा, और वो बेहतरीन मदद करने वाला है। लेकिन कब करता है वो, पीछे कानून आगे भी अल्लाह ताला वाज़े कर देंगे कि उसका कानून क्या, उसका ज़ाब्ता क्या है। वो बिला वजह अपने असूलों के खिलाफ मदद नहीं करता, खा उसका रसूल खड़ा हो, नहीं करता। हम हैं बेवकूफ़ कि हम समझते हैं कि उहद में तो 34-35 साहबा ने वो उतर गए, और वो भी नाफरमानी में नहीं उतरे, उन्होंने समझा कि मतलब यही था हुक्म का कि हमने जंग जीत ली है, तो वो उतराए। उसके बाद अल्लाह ताला ने पकड़ लिया, 70 साहबा शहीद कर दिए एक ही हमले में, खालिद बिन वलीद के, और अल्लाह ताला नहीं मदद कर रहे, नहीं बचाया, होने दिया। हम यहाँ इतनी अपनी करतूतों के बावजूद समझते हैं कि हमारे साथ अल्लाह ताला कर दें, ये कैसे मुमकिन है? तो ये समझने की चीज़ है। उहद का वाक़या और ये सारा कुछ जो हमने 2-3 हफ्तों से, 4 हफ्तों से पढ़ रहे हैं, इसमें अल्लाह ताला ने ये बताया है कि मैं मदद ऐसे नहीं करता जैसे तुम समझ रहे हो, मैं अपने सुन्नत के मुताबिक, अपने असूलों के मुताबिक करता हूँ, और तुम्हें साबित कदम रहना है तो फिर मैं सवाब दुनिया दूंगा, वरना नहीं दूंगा। ये वो ज़ाब्ता है जो यहाँ बयान किया गया है। तो आप फरमाया कि काफरों की बातों में ना आओ, मैं तुम्हारा मौला हूँ, मैंने तुम्हारी मदद करनी है और बेहतरीन तरीके से मदद करूँगा, लेकिन करूँगा किन की? वो जो साबिरीन अपने आप को साबित करेंगे। पीछे भी आपने याद होगा कि जब वो 3,000 फरिश्तों की बात हुई थी तो अल्लाह ने कहा था कि मैं 5,000 देने को तैयार हूँ, लेकिन तुम्हें तो साबित कदम रहना है। ये कैसे हो सकता है कि मैं तुम्हारी मदद कर दूँ और तुम भाग जाओ? भागने वालों की मदद मैं नहीं करता। इसी की रोशनी में आप सूरह फील की तफसीर जो मौलाना फराही करते हैं उसको समझ सकते हैं। वक्त हो गया है तो यहाँ रोक लेते हैं। वा आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।